राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 63 दिन बाँकी।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले यही वैशाख 15 गतेदेखि जिल्ला अधिवेशन शुरू गर्ने। देशभरिका बालबालिकालाई भोलि पनि भिटामिन ए र जुकाको औषधि खुवाइँदै। अभिव्यक्ति स्वतन्त्रताको नाममा भ्रामक सामग्री सम्प्रेषण नगर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको आग्रह। इरानसँग शान्ति सम्झौता हुनेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वास। र नेपालले भोलि संयुक्त अरब इमिरेट्स यूएईसँग किर्तिपुर मैदानमा अन्तर्राष्ट्रिय T20 सिरिज खेल्दै।
सजिलो अनलिमिटेड ₹699 रु ₹1999 प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले यही वैशाख 15 गतेदेखि जिल्ला अधिवेशन शुरू गर्ने निर्णय गरेको छ। वनस्थली स्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। यस्तै बैठकबाट जिल्ला अधिवेशनको कार्यतालिका समेत तय भएको प्रवक्ता झाले जानकारी दिनुभयो। बैठकले पार्टीको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई नियुक्त गरेको छ। यसैबीच पार्टी केन्द्रीय समिति बैठक भोलि बस्नेछ। पार्टी प्रवक्ता झाले भोलि अपरान्न 3 बजे वनस्थली स्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकबाट जिल्ला र निर्वाचन क्षेत्र सहितको सूची पारित गर्नुका साथै केन्द्रीय समिति बैठकको एजेण्डा तय गरेको छ। पार्टी प्रवक्ता झाका अनुसार केन्द्रीय समिति बैठकमा पार्टी गतिविधिबारे ब्रिफिङ हुने र केन्द्रीय सदस्यहरूको रिपोर्टिङ हुनेछ। यस्तै बैठकमा केन्द्रीय समिति पदाधिकारी मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा, विधान संशोधनका विषयमा पनि छलफल हुने प्रवक्ता झाले बताउनुभयो। आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार क्लब गठन र आवेदन आह्वान, प्रवासमा रहेका नेपालीहरूलाई प्रवासबाटै मताधिकार लगायत विषयमा पनि बैठकमा छलफल हुने उहाँले जानकारी दिनुभयो। नेपाली कंग्रेसले संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित विज्ञ समितिलाई पूर्णता दिएको छ। गत चैत्र 11 गते बसेको केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधनको विषयमा अध्ययन गरी आवश्यक राय सुझाव दिनका लागि पार्टी उपसभापति पुष्पा भूषालको संयोजकत्वमा विज्ञ सम्मिलित संविधान संशोधन अध्ययन तथा सुझाव समिति बनाउने निर्णय गरेको थियो। त्यसमा 15 सदस्य थपेर समितिलाई पूर्णता दिइएको कंग्रेस कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। समितिमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेम बहादुर खड्का, उपेन्द्र केसरी नेौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपाल कृष्ण घिमिरे, योगेन्द्र बहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी, ललित कुमार बस्नेत, रणबहादुर थेबे, शर्मिला श्रेष्ठ र झलमाया विक रहनुभएको छ। देशभरिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि आज खुवाइएको छ। राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभरिका बालबालिकालाई भिटामिन ए सँगै जुकाको औषधि खुवाइएको छ भने बाँकीलाई भोलि पनि खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीला विक्रम थापाले जानकारी दिनुभयो। कार्यक्रम अन्तर्गत 6 महिनादेखि 59 महिनाका करिब 22 लाख बालबालिकालाई भिटामिन ए क्याप्सूल खुवाइनेछ। यस्तै 1 वर्षदेखि 5 वर्ष मुनिका करिब 20 लाख बालबालिकालाई जुकाको औषधि अलवेन्डाजोल पनि खुवाउन थालिएको छ। सरकारले प्रत्येक आर्थिक वर्षमा कार्तिक र वैशाखमा भिटामिन ए र जुकाको औषधि बालबालिकालाई निशुल्क खुवाउँदै आएको छ। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले कर्मचारीलाई जिम्मेवारीपूर्वक काम गरी गर्व गर्न लायक नतिजा देखाउन आग्रह गर्नुभएको छ। जेएनजी आन्दोलनपछिको राजनैतिक परिवर्तनलाई कर्मचारी संयन्त्रले पनि बदलिएर साथ दिनुपर्ने समय आएकाले आफूले दिएको सेवाप्रति गर्व गर्न लायक काम गर्न उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो। जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आज आयोजित जिल्लाका सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि संघको छलफलमा मन्त्री डाक्टर तिमल सिन्हाले सेवा प्रवाहमा ढिलाइ गैर जिम्मेवारी र बहाना अब सह्य नहुने स्पष्ट पार्नुभयो। यसअघि विदुर नगरपालिकामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री तिमल सिन्हाले अभिव्यक्ति स्वतन्त्रताको नाममा भ्रामक तथा गैर जिम्मेवार सामग्री सम्प्रेषण नगर्न संचार माध्यम एवं सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभयो। सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले बाल विवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना तयार पारेको छ। अहिले पनि सुदूरपश्चिम प्रदेशमा बाल विवाहको दर उल्लेख्य रहेकाले सन् 2030 बाल विवाह अन्त्य गर्ने सरकारको लक्ष्य अनुसार प्रदेश सरकारले रणनीतिक कार्ययोजना कार्यान्वयनमा ल्याउन लागेको हो। बझाङबाट संवाददाता जगदीश रोकायाको रिपोर्ट।
2087 सुदूरपश्चिम प्रदेशलाई बाल विवाह मुक्त प्रदेश घोषणा गर्ने लक्ष्य लिएर प्रदेश सरकारले ओल्ड भिजन संस्थासँगको सहकार्यमा रणनीति कार्ययोजना मस्यौदा तयार गर्न लागेको परामर्शदाता सन्तोष महर्जनले जानकारी दिनुभयो।
नेपाल सरकारकै प्रतिबद्धता सन् 2030 बाल विवाह अन्त्य गर्ने भएको कारणले गर्दाखेरि जिल्ला परामर्शहरू भइरहेको अवस्था चाहिँ हो। सबै जिल्लाबाट यसो सुझाव लिइसके पछाडि हाम्रो बनेको मस्यौदालाई अन्तिम रूप दिएर त्यसलाई चाहिँ अगाडि बढ्ने लक्ष्य लिएको छ।
बझाङ जिल्लामा बाल विवाहको अवस्था बारे जानकारी दिनुहुँदै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लाल बहादुर धामी,
12 स्थानीय तहमा बालविवाहको संख्या उल्लेखनीय छ। जस्तै सुरमामै 68% बालविवाह छ, त्यस्तै जयपतीमा 57% छ, थलारामा 53% लगायत सबै पालिकाहरूमा चाहिँ यो धेरै छ। उनीहरूको पोषणको पनि समस्या छ, छिट्टै बच्चा पाउने, बच्चाहरू पनि कम तौलको जन्मिने, त्यो पनि समस्या छ। 18 मुनिको एबोर्सन पनि धेरै गर्ने गरेको।
बाल सञ्जालको अगुवाई गरिरहेका बाल बालिकाहरू पनि बाल विवाह समाजमा हुने गरेको छ, तर वडा तथा पालिकाले न्यूनीकरण कडाई गर्न नसकेको अनुभव सुनाउनुहुन्छ।
हाम्रै गाउँमा करिब 3 बाल विवाह भयो होइन। एकजना भाइ चाहिँ 8 पढिरहेको थियो, अर्कोले चाहिँ 9 पढ्दाखेरि गर्यो। 3-3 बाल विवाह हुँदा पनि हाम्रो स्थानीय तहबाट कुनै पनि एक्सनहरू चाहिँ लिएको छैन। 2-4 केसहरू स्ट्रिक्ट रूपले चाहिँ कारवाही भयो भने चाहिँ भोलि अर्कोले गर्न डराउँछ।
अभिभावकको मञ्जुरी भन्दा नि आफ्नै इच्छामा बाल विवाह गर्ने अवस्था वृद्धि भइरहेको छ र हामी त्यसलाई रोक्ने प्रयासमा छौँ। जस्तै सडक नाटक मार्फत जनचेतना कार्यक्रम अनि विभिन्न तालिमबाट हामी यसलाई रोक्ने प्रयासमा छौँ।
बाल विवाह भइसके पछाडि बाल बालिकाको भविष्य बर्बाद हुनका साथै सम्बन्ध विच्छेद हुने, बहुविवाह हुने, घरेलु हिंसा भएर आत्महत्याका घटना समेत बाल विवाहसँग जोडेर हुने भएकाले यसको रोकथामका लागि कानूनी कडाई गर्नुपर्ने र जनचेतनाको पनि आवश्यकता देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र अस्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिग बीच शिष्टाचार भेट भएको छ। टर्कीको इस्तानबुलमा जारी अन्तर्व्यवस्थापिका संघको 152 महासभामा सहभागी हुन त्यहाँ पुग्नुभएका उहाँहरूबीच भेट भएको हो। भेटमा उहाँहरूबीच नेपाल र अस्ट्रेलिया बीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। अस्ट्रेलियाले नेपालको विकास र समृद्धिका लागि विगतदेखि नै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले आगामी दिनमा अझ थप सहयोग र सहकार्यका लागि आग्रह गर्नुभएको थियो। सो क्रममा अस्ट्रेलियाका सभामुख मिल्टनले अस्ट्रेलिया र नेपालको सम्बन्ध विगतदेखि नै निकै सौहार्दपूर्ण रहेको चर्चा गर्दै संसदीय सहकार्यले दुई देशको सम्बन्ध अझ प्रगाढ र मजबूत बन्ने बताउनु भएको थियो। नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको डिजिटल अध्यावधिक अभियानलाई सफल पार्न बागमती प्रदेशका नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ। महामन्त्री पौडेलले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित जिल्ला सभापति, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पार्टीले जरा अभियानका लागि खटाएका केन्द्रित प्रतिनिधि लगायतको प्रशिक्षण कार्यक्रममा क्रियाशील सदस्यतालाई व्यवस्थित गर्न खोजिएको बताउनुभयो। उहाँले सदस्यतालाई सहज र प्रविधि मैत्री बनाउन डिजिटल अध्यावधि गर्न लागिएको पनि उल्लेख गर्नुभयो। बर्दियामा एम्बुलेन्सको ठक्करबाट पैदल यात्री हजुरबुबा र नातिको मृत्यु भएको छ भने हजुरआमा र छिमेकी घाइते भएका छनृ आज बिहान गुलरिया नगरपालिका वड़ा नम्बर 7 डिभिजन वन कार्यालय नजिक कोहलपुरदेखि राजापुरतर्फ जाँदै गरेको एम्बुलेन्सले ठक्कर दिँदा गुलरिया नगरपालिका वड़ा नम्बर 5 बस्ने 55 वर्षीय भूमिराज लामिछाने र उहाँका नाति 6 वर्षीय रियाङ्स खरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। ठक्कर दिने एम्बुलेन्स र चालक 43 वर्षीय जगतराम थारूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ। वर्षा र सहकालको देवताका रूपमा हरेक वर्ष मनाइने जात्रा यस वर्ष आज तिथि अनुसार रथारोहण गरिएको हो। गुठी संस्थानका अनुसार रथ निर्माण सम्पन्न भएसँगै शनिबार मच्छिन्द्रभालबाट रातो मच्छिन्द्रनाथको मूर्ति पुलचोक पुर्याई पूजा अर्चना गरी रथमा राखिएको छ। यही वैशाख 8 गते बेलुकी पुलचोकबाट रथ तानेर गा बहालतर्फ तानिने गुठी संस्थानले जनाएको छ। बाँके जिल्लामा बालबालिकामा कुपोषणको समस्या गम्भीर बन्दै गएको छ। पछिल्लो 3 आर्थिक वर्षको तथ्याङ्कले बाँकेमा कड़ा तथा मध्यम कुपोषणका बिरामी बढ़दो क्रममा रहेको देखाएको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
बाँकीमा आर्थिक वर्ष 2080-81 482-281 558 र चालू आर्थिक वर्ष 2082-83 8 महिनामै 328 बालबालिकामा कड़ा कुपोषण देखिएको छ। किशोरी अवस्थादेखि नै पोषणमा ध्यान नदिँदा समस्या बढ़दै गएको छ। उमेर नपुग्दै गर्भवती हुनु, तौल कम र रक्त अल्पता भएका किशोरीबाट जन्मिने बालबालिकामा कुपोषण बढ़ी देखिने गरेको छ। स्वास्थ्य कार्यालय बाँकेका पोषण
तीन वर्षको तथ्याङ्क हेर्ने हो भने कुपोषणको दर चाहिँ बिस्तारै संख्या बढेको देखिन्छ। विगतका वर्षहरू भन्दा समुदायमा हाम्रो लुकेर रहेका कुपोषित बच्चाहरू तिनलाई चाहिँ हामीले खोज पड़ताल गरेका छौँ। समुदायमै गएर पोषण स्थिति तिनीहरूको के छ भनेर लेखा गरिएको छ। त्यो कारणले गर्दा पनि संख्या बढेको देखिन्छ।
भेरी अस्पतालको कुपोषण पुनर्स्थापना केन्द्रमा बाँकेसँगै बर्दिया सुर्खेत जाजरकोट र दाङबाट पनि कुपोषित बालबालिका आउने गरेका छन्। नेपालगंज उपमहानगरपालिका भन्दा गाउँपालिकामा कुपोषणको संख्या बढ़ी देखिएको छ। राप्ती सुनारी गाउँपालिकाकी टीका केसी आफ्नै 6 महिनाको छोरीको कम तौलका कारण भेरी अस्पतालको पोषण पुनर्स्थापना केन्द्रमा उपचार गराइरहनु भएको छ। उपचारपछि तौल बढ्दै गए पनि अझै केही दिन बस्नुपर्ने उहाँ बताउनुहुन्छ।
एकदमै कमजोर थियो के, पहिला के भएको रहेछ भनेर चेक गराउन ल्याएको, यसलाई बाल्टी पनि देखायो कि पछाडि मैले गाउँमै बसेर खुवाइराखेँ। धेरै एलर्जीहरू आउने, ज्वरो आउने समस्या देखाएपछि नै रिफर गरेर पठाउनु भएको,
बाँके वनकटवा कि निर्मला यादव पनि 7 महिना कि छोरीको उपचारका लागि केन्द्रमा आउनु भएको छ। देशभरका 77 जिल्ला मध्ये बाँकेमा कड़ा कुपोषणका बिरामीको संख्या उच्च रहेको भेरी अस्पताल बाँकेका स्टाफ नर्स सरस्वती शर्माको भनाइरहेको छ।
बाँके जिल्लामा पोषण पुनर्स्थापना केन्द्र स्थापना भएदेखि बच्चाहरूले राम्रो सेवा सुविधा, बच्चा सँगसँगै आमाहरूले सेवा सुविधा पाएको छ। यो बाँकी जिल्लामा के नेपालभरिको 77 जिल्लामा कुपोषण बच्चाहरू एकदमै धेरै रहेछन्।
कुपोषण न्यूनीकरणका लागि स्वास्थ्य निकाय मात्र होइन अभिभावक र समुदायको पनि सक्रिय भूमिका आवश्यक देखिन्छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
अब अन्तर्राष्ट्रिय समाचार। इरानले संयुक्त राज्य अमेरिकाले आफ्ना बन्दरगाहहरूमाथिको नौसैनिक नाकाबन्दी नहटाएसम्म होर्मुजको जलडमरू मार्ग पूर्ण रूपमा खुला नहुने स्पष्ट पारेसँगै क्षेत्रीय तनाव पुनः चुलिएको छ। केही समयका लागि खुलेको जलमार्ग फेरि अनिश्चित बनेपछि विश्व ऊर्जा बजारमा पनि पुनः चासो र चिन्ता बढ़ेको हो। इरानी संसदका अध्यक्ष मोहम्मद बागेर गालिबफले टेलिभिजन मार्फत सम्बोधन गर्दै अमेरिकासँग भइरहेको वार्तामा केही प्रगति भए पनि आधारभूत विषयहरूमा अझै गहिरो मतभेद रहेको बताउनुभयो। दुई साताका लागि गरिएको युद्ध विराम बुधबार समाप्त हुनेछ, जसले आगामी अवस्था थप अन्यलपूर्ण बनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग राम्रो वार्ता भइरहेको दावी गर्दै तेहरानलाई दबावमूलक रणनीति नअपनाउन चेतावनी दिनुभयो। उहाँले इरानले होर्मुज मार्फत अन्तर्राष्ट्रिय समुदायलाई ब्ल्याकमेल गर्न खोजेको पनि आरोप लगाउनुभयो। युक्रेनमा एक व्यक्तिले जथाभावी गोली चलाउँदा कम्तीमा 6 जनाको मृत्यु भएको छ। राजधानीको दक्षिणी क्षेत्रमा हिजो भएको घटनामा अन्य कयौं मानिस घाइते भएका अधिकारीहरूले बताएका छन्। ती व्यक्तिले सड़कमा मानिसहरूमाथि गोली चलाउनुका साथै सुपर मार्केटमा मानिसलाई बन्धक बनाएको थियो। प्रहरीसँगको गोली हानाहानपछि आक्रमणकारी सुपर मार्केटमा नै मारिएको थियो। घटनाको अनुसन्धान शुरू गरिएको भए पनि आक्रमणकारीको उद्देश्य हाल स्पष्ट भएको छैन। अब आर्थिक समाचार।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्र नाफा कमाउनका लागि मात्रै हो भन्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक रहेको बताउनु भएको छ। कञ्चनपुर उद्योग वाणिज्य संघले आइतबार कञ्चनपुरमा गरेको 34 वार्षिक साधारण सभामा अध्यक्ष ढकालले कुल ग्रास्त उत्पादन जीडीपीमा 80% भन्दा बढ़ीको योगदान गर्ने निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्ने बताउनुभयो। अध्यक्ष ढकालले हरेक पूर्वाधार निर्माणमा योगदान गर्ने निजी क्षेत्रले सबैभन्दा बढी रोजगारी सृजना समेत गरिरहेको बताउनुभयो। अध्यक्ष ढकालले पर्यटनको अथाह सम्भावना रहेको र भारतका ठूला औद्योगिक क्षेत्रहरू समेत नजिकै रहेकाले सुदूरपश्चिम क्षेत्रमा पर्यटन प्रवर्धन र रोजगारी सृजना गर्ने उद्देश्यका साथ लगानी बढाउनु पर्नेमा जोड़ दिनुभयो। नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन IOCबाट सोझै प्रशोधित डिजल र पेट्रोल आयात गर्ने गरेका कारण नेपालमा तुलनात्मक रूपमा मूल्य बढ़ी पर्न गएको जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा क्रूड आयल अर्थात कच्चा तेलको मूल्यको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढ़ी तोकिएको भनी हुने गरेको विश्लेषण भ्रमपूर्ण रहेको भन्दै आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा नेपालको स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको स्पष्ट पारेको हो। नेपालसँग आफ्नै कच्चा तेल प्रशोधन गर्ने रिफाइनरी नहुँदा सोझै प्रशोधित पेट्रोल र डिजेल आयात गर्नुपर्ने बाध्यता रहेको र प्रशोधित तेलको मूल्य स्वाभाविक रूपमा कच्चा तेलको मूल्यभन्दा बढी हुने गरेको निगमका प्रवक्ता मनोज ठाकुरले बताउनुभयो। नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन IOCबाट प्राप्त प्रशोधित पेट्रोल र डिजलको खरिद मूल्यका आधारमा नेपालमा नियमित मूल्य समायोजन गर्ने गरेको छ। कर भन्सार ढुवानी खर्च बीमा भण्डारण र सेवा शुल्क जस्ता अतिरिक्त शुल्कहरूले समेत पेट्रोलियम पदार्थको अन्तिम खुद्रा मूल्यमा प्रभाव पार्ने आयल निगमले जनाएको छ। धौलागिरी हिमाल र अन्नपूर्ण प्रथम हिमालमा यस वर्षको वसन्त यामको आरोहण शुरू भएको छ। इमेजिन नेपाल कम्पनी मार्फत 4 विदेशी र 5 नेपाली आरोहीको टोलीले शनिबार 8,167 मिटर अग्लो धौलागिरी र शनिबार नै सेभेट समिट ट्रेकका लाक्पा शेर्पाको नेतृत्वमा गएको 7 नेपाली र 5 विदेशी पर्वतारोहीको टोलीले 8,091 मिटर अग्लो अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ। चालू वसन्तयाममा धौलागिरी आरोहणका लागि 3 28 र अन्नपूर्ण आरोहणका लागि 4 27 अनुमति लिएको पर्यटन विभागका शाखा अधिकृत शर्मिला बन्जारेले जानकारी दिनुभयो।
वहाँ हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार रमेश टमटाबाट।
आईसीसी विश्वकप लीग 2 तयारीमा रहेको नेपालले विश्वकप अघि संयुक्त अरब इमिरेट्स UAEसँग वैशाख 7 र 8 गते अन्तर्राष्ट्रिय T20 सिरिज खेल्दैछ। नेपाल क्रिकेट संघ क्यानले सिरिजको तयारी पूरा गरिसकेको छ। त्रिवी मैदान किर्तिपुरमा नेपालमा रातिको समयमा पहिलो पटक फ्लड लाइटमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदैछ। यसअघि क्यानले घरेलु मैदानमा नेपाल प्रिमियर लीग NPL फ्लड लाइटमा खेलाएको थियो। क्यानले UAEसँगको T20 सिरिजका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टोली घोषणा गरेको हो। टोलीमा कप्तान ऐरी सहित सन्दीप लामिछाने, कुशल बुर्देल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसीर अहमद, गुलशन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन्। यस्तै वैकल्पिक खेलाड़ीका रूपमा प्रतिश जोशी, नारायण जोशी र राशिद खान छन्। यस सिरिजपछि नेपालले घरेलु मैदानमा वैशाख 12 22 गतेसम्म ओमान र संयुक्त अरब इमिरेट्स UAE तथा वैशाख 29 8 गतेसम्म अमेरिका र स्कटल्याण्डसँग आईसीसी विश्वकप लीग 2 सिरिज खेल्ने तय भएको छ। नेपाल ओमान र UAE सम्मिलित सिरिज यसअघि अमेरिका र इरान युद्धका कारण खाड़ीमा देखिएको संकटका कारण रोकिएको थियो। रोलिङ क्लब धुलाबारी झापा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण इलाम गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ। रेड हर्स फुटबल क्लबद्वारा आयोजित आइतबार भएको खेलमा पाँच थर स्पोर्टिङ क्लबलाई 3-0 पराजित गर्दै रोलिङ सेमी फाइनलमा प्रवेश गरेको हो। रोलिङको जितमा खेलको 24 मिनटमा प्रताप राईले पहिलो गोल गरेका थिए भने 26 मिनटमा दोस्रो गोल कप्तान नीरज कार्कीले गरेका थिए। इलामको ठूलो टुडी खेलमा वैशाख 12 गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद 10 लाख र उपविजेताले नगद 5 लाख प्राप्त गर्नेछन्। सोमबारको खेल ए डिभिजन टोली मछिन्द्र फुटबल क्लब र पाहुना टोली एन पेनाङ फुटबल क्लब मलेसिया बीच प्रतिस्पर्धा हुने हाम्रा संवाददाता सविता पाण्डेले जानकारी दिनुभयो। रूपन्देहीको भैरहवामा वैशाख 8 गतेदेखि खुकुरी टी20 कप क्रिकेट प्रतियोगिता हुने भएको छ। लुम्बिनी खुकुरी क्लब बेलहियाको आयोजनामा सिद्धार्थनगर नगरपालिका 3 स्थित सिद्धार्थ क्रिकेट रंगशालामा प्रतियोगिता सञ्चालन हुनेछ। आइतबार पत्रकार सम्मेलन गरी आयोजकले वैशाख 15 गतेसम्म प्रतियोगिता सञ्चालन हुने बारे जानकारी दिएको हो। क्लबका अध्यक्ष महेश थापाले प्रतियोगितामा 3 भारतीय सहित 16 समूहको सहभागिता रहने बताउनुभयो।
अब मौसम। आज राति कोशी र गण्डकी प्रदेशको पहाड़ी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28.6 डिग्री सेल्सियस, न्यूनतम 17.8 डिग्री सेल्सियस, वर्षा 7.8 मिलिमिटर। काठमाण्डुको अधिकतम 28.4 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस, वर्षा फाटफुट। पोखराको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस, वर्षा 16.1 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 36.2 डिग्री सेल्सियस, न्यूनतम 17.9 डिग्री सेल्सियस र दिपालको अधिकतम 38.8 डिग्री सेल्सियस, न्यूनतम 17 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले यही वैशाख 15 गतेदेखि जिल्ला अधिवेशन शुरू गर्ने, देशभरिका बालबालिकालाई भोलि पनि भिटामिन ए र जुकाको औषधि खुवाइँदै, अभिव्यक्ति स्वतन्त्रताको नाममा भ्रामक सामग्री सम्प्रेषण नगर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको आग्रह, इरानसँग शान्ति सम्झौता हुनेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वास र नेपालले भोलि संयुक्त अरब इमिरेट्स यूएईसँग किर्तिपुर मैदानमा अन्तर्राष्ट्रिय टी20 सिरिज खेल्दै। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।